आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी रोमी दुई अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरको धार्मिक इन्साफ। आउनुहोस् रोमी दुई अध्याय एक पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यसकारण अर्कालाई दोष ल्याउने ए मानिस, तिमी जोसुकै भए तापनि केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ। सबै मानिसहरूको निम्ति पावल यहाँ एउटा महत्वपूर्ण अर्थी र चेतावनी दिन्छन्, अर्काको इन्साफ नगर। बाइबलमा इन्साफ वा न्याय भन्ने शब्दका तीनवटा अर्थ छन्, अर्थात इन्साफ तीन किसिमले प्रयोग गरिएका छन्। इन्साफको पहिलो अर्थ चाहिँ मानिसहरूमा एक अर्काप्रति गरिएको इन्साफ हो। येशूले भन्नुभयो कि हामीले एक अर्काको न्याय गर्नुहुँदैन। मानिसले गरेको इन्साफ कहिले पनि पूरा सत्य हुँदैन, किनभने कुनै मानिसलाई पनि अर्को मानिसको विषयमा पूरा थाहा हुन सक्दैन। परमेश्वरलाई मात्र हरेक मानिसको बारेमा सबै कुरा थाहा छ अनि थाहा हुन्छ। त्यसकारण परमेश्वरले मात्र मानिसलाई सत्यसँग न्याय वा इन्साफ गर्न सक्नुहुन्छ। बाइबलमा उल्लेख भएको दोस्रो किसिमको इन्साफ चाहिँ दुष्ट वा पापमा परेका मानिसहरूलाई परमेश्वरले दिनुहुने दण्ड हो। यस्तो दण्ड विश्वास गर्ने र नगर्ने दुवैमाथि पर्न सक्छ। यस किसिमको इन्साफ अथवा दण्डको उद्देश्य चाहिँ मानिसहरूलाई परमेश्वरतिर फर्काउनलाई र तिनीहरूका जीवन सुधार्न र पवित्र बनाउनलाई हो। अनि तेस्रो किसिमको इन्साफ चाहिँ दुई किसिमले लिन सकिन्छ। पहिलो हो विश्वासीहरूको इन्साफ। यो इन्साफ चाहिँ मण्डली वा सत्य विश्वासी बादलमा स्वर्गीय रहणमा उठाइ लगिए पछि स्वर्गीयमा हुनेछ। यो चाहिँ निन्दाको इन्साफ होइन, बर यो चाहिँ विश्वासीले पृथ्वीमा के कस्तो असल काम गरे, प्रभुको निम्ति कस्तो जीवन यापन गरे, त्यस अनुसार पुरस्कार तय गर्न यो इन्साफ प्रभुले गर्नुहुन्छ, न्याय प्रभुले गर्नुहुन्छ। त्यसपछि दोस्रो अन्तिम इन्साफ चाहिँ संसारको अन्तमा हुन आउने परमेश्वरबाटको इन्साफ हो। यो चाहिँ ख्रिष्टविहीन व्यक्तिहरूको निम्ति निन्दाको इन्साफ हो, किनभने तिनीहरूले आफ्नो जीवनकालमा प्रभुलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण नगरेकोले गर्दा उहाँले इन्साफ गर्नुहुनेछ। त्यो चाहिँ आगो र गन्धकको तलाउको नरकीय दण्ड हो। यसरी हामीले देख्यौं बाइबलमा तीन किसिमको इन्साफको बारेमा भनिएको छ, यसकारण अर्कालाई दोष लाउने ए मानिस वा अर्कालाई इन्साफ गर्ने ए मानिस, तिमी जोसुकै भए तापनि केही भावना छैन, किनकि जेमा तिमी अर्कालाई इन्साफ गर्छौ वा दोष लगाउँछौ त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्दछौ। अनि दुई पदमा लेखिएको छ, दुई पदमा, यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठिकसँग पर्छ भनेर हामी जान्दछौ। रोमी एक अध्याय 29-31 पदमा लेखिएका सबै किसिमका पाप र दुष्ट कामहरू परमेश्वरले यस्ता काम गर्नेहरू सबैको निम्ति वा सबैको इन्साफ ठिकसँग अर्थात सत्यता अनुसार र पक्षपात बिना गर्नुभयो र गर्नुहुन्छ र गर्नुहुनेछ। हाम्रो बाहिरी व्यवहार होइन, तर हाम्रो भित्री हृदयको इन्साफ उहाँले गर्नुहुनेछ। तीन पदमा भनिएको छ, ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ र आफै पनि त्यही काम गर्छौ भने के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ? ती मानिसहरू जसले आफैलाई धार्मिक ठानेर पापहरू गर्दछन् तिनीहरू निश्चय नै परमेश्वरको इन्साफबाट उम्कने छैनन्। हामी आज बोक्रे ख्रिस्टियन नहौ, बाहिरी एउटा रूप भित्री अर्को रूप, चर्चमा एउटा काम बाहिरी संसारमा अर्को काम। परमेश्वर पाखनपनको घृणा गर्नुहुन्छ। बाइबलले गलाती 6:7 पदमा भन्दछन्, धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, जसले जे रोप्दछ त्यसले त्यही कुराको कटनी गर्नेछ। 4 पदमा भनिएको छ, अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोर्याउँछ भन्ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ? मित्र, आज हामीले यो तथ्यको बुझ्न अति नै आवश्यक छ। परमेश्वरले र परमेश्वरको भलाइपनले हामीलाई उहाँको अगाडि झुक्नलाई ल्याउनु पर्ने, तर त्यसको सट्टामा यसले मानिसलाई परमेश्वरबाट झन धपाइरहेको जस्तो देखिन्छ, भगाइरहेको जस्तो देखिन्छ। दाउद दुष्ट मानिसहरू झन धेरै धेरै समृद्धि भएकोमा अति नै विचलित भएका थिए। तिनीहरूलाई परमेश्वरले कति पनि इन्साफ गरेको देखेनन्। भजन संग्रह 73:3-5-9-17 पदमा दाउद भन्छन्, किनकि दुष्टहरूको उन्नति देख्दा ती अहंकारीहरूको म डाही भएको थिएँ, किनकि तिनीहरूलाई मृत्युको पीड़ा हुँदै हुँदैन, तर तिनीहरूको बल अटल हुन्छ। अरू मानिसहरू झैं तिनीहरू कष्टमा हुँदैनन्। तिनीहरूलाई अरू मानिसहरूलाई झैं विपत्ति आइलाग्दैन। तिनीहरू स्वर्गीयमा बसे झैं बोल्छन् र पृथ्वीमा जिब्रो चलाउँछन्। अनि 17 पदमा भन्छन्, जबसम्म म परमेश्वरको पवित्र स्थानमा पसिन र तिनीहरूको आखिरी अन्तको विचार मैले गरिन। यदि तपाईँले ख्रिष्टमा विश्वास गर्नुभएको छैन भने तपाईँको यो जीवनमा केवल आशा यो छ कि जति सक्दो सुन्तलालाई जस्तो यो पृथ्वीको चुस्नुहोस्। जबसम्म पृथ्वीमा रहनुहुन्छ तपाईँले चाहेको इच्छाको सबै कुरा गर्नुहोस्, जति सक्नुहुन्छ पिउनुहोस्, जति सक्नुहुन्छ पाप गर्नुहोस्, किनभने तपाईँले अर्को जीवनमा केही कुरा पनि पाउनुहुन्न। तपाईँको सुवर्ण मौका छैन। तपाईँ केही दिन जीवित हुँदै खान सक्नुहुन्छ, पिउन सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ, भोलि मन हुनेछ, तर अन्तिममा एक निन्दित पापीको रूपमा नरकीय दण्ड। तर ख्रिष्ट चाहनुहुन्छ तपाईँले अनन्त जीवन पाएको। ओ मित्र, यदि तपाईँले ख्रिष्टलाई आजको दिनसम्म पाउनु भएको छैन भने तपाईँलाई उद्धारकर्ताको आवश्यक छ, जसले तपाईँको अर्को जीवनलाई महिमित आशाको जीवन बनाइदिनुहुन्छ, जुन जीवन अनन्तकालभरि स्वर्गीयमा ख्रिष्टसँग रहने जीवन। मित्र, परमेश्वरको यो भलाइपन कृपा अनुग्रहले उहाँका तपाईँलाई डोर्याओस्। घाम अस्ताउन भन्दा पहिले तपाई उहाँका डोर्याइनु भएको होस्, ताकि समय धेरै अबेर भइजाला। भनिएको छ 4 पदमा, परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोर्याउँछ भन्ने थाहा नपाएर के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ? 5 पदमा भनिएको छ, तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधको दिनको लागि आफ्नो कठोर र अपस्तापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। 6 पदमा, किनकि उहाँले हरेक मानिसलाई उसको काम अनुसार दिनुहुनेछ। परमेश्वरले सबै मानिसहरूको इन्साफ गर्नुहुनेछ। उहाँले कसरी इन्साफ गर्नुहुनेछ अथवा कुन हिसाबमा इनाम दिनुहुनेछ, उहाँले हरेक मानिसको काम अनुसार त्यो दिनुहुनेछ। हामीले दुई कुरा याद राख्नुपर्छ, पहिलो विश्वासद्वारा हाम्रो उद्धार हुन्छ, दोस्रो काम अनुसार हाम्रो इनाम र इन्साफ हुन्छ। ख्रिष्टमा विश्वासद्वारा मात्रै हामी उद्धार पाउँछौ। जति असल काम वा धर्म कर्म गरेर तापनि ख्रिष्टमा विश्वास नगरिकन ती सबै व्यर्थ हुन्छन्। ख्रिष्टमा हाम्रो साँचो विश्वासले सधैँ असल काम उब्जाउँछ। यदि हाम्रो काम र व्यवहार असल छैन भने हाम्रो विश्वास साँचो हुँदैन तर नकली हुन्छ। विश्वास बिना असल काम हुन त सक्छ, तर असल काम बिना पक्का विश्वास हुन सक्दैन। असल काम र व्यवहार चाहिँ विश्वासको प्रमाण हो, जस्तै असल फल चाहिँ असल रूखको प्रमाण हो। यसकारण जब परमेश्वरले हाम्रा कामहरू हेर्नुहुन्छ, तब हाम्रो विश्वास साँचो छ कि छैन भनी उहाँ पत्ता लगाउनुहुन्छ, वा हामी यसरी देख्छौं कि हाम्रो विश्वास कस्तो छ। उहाँले हामीलाई हाम्रा काम अनुसार इन्साफ गर्नु हुँदा उहाँले हाम्रो विश्वासको इन्साफ पनि गर्नुहुन्छ। तर सम्झनुहोस्, कामद्वारा होइन तर विश्वासद्वारा मात्रै हामी उद्धार पाउँछौ। हाम्रो काम भन्दा पहिले विश्वास हुनुपर्छ, विश्वास भएपछि उद्धार, उद्धार भएपछि असल काम। अनि 11 पदमा भनिएको छ, 11 पदमा, किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न। मित्र, यो इन्साफको अर्को महान सिद्धान्त हो। यो पुरानो नियमको महान सिद्धान्त पनि थियो। व्यवस्था 10:17 पदले भन्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरका ईश्वर र परमप्रभुका परमप्रभु, महान परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न, उहाँलाई कहिले पनि घुस चढाउन सकिँदैन। सिमोन पत्रुसले यो कुराको पत्ता लगाए जब तिनी कर्नेलियसको घरमा गए। प्रेरित 10:34 पदले भन्छ, तब पत्रुसले मुख खोलेर भने, साँच्चै नै म देख्दछु कि परमेश्वरले मानिसहरूको पक्षपात गर्नु परमेश्वरले कुनै पक्षपातको काम गर्नुहुन्न। खाली केही मानिसहरूलाई मात्र मन पराउनुहुन्न। सबै मानिसहरू उहाँको निम्ति अमूल्य एक समान छन्। उहाँको नजरमा सबै पापी छन्, तर उहाँ सबैलाई प्रेम गर्नुहुन्छ र सबैलाई उद्धार गर्न चाहनुहुन्छ। तर उहाँ उही समयमा यो कुरा पनि याद राखौं कि ती व्यक्तिहरूलाई दण्ड दिनुहुनेछ जसले आफ्ना पापहरूको पश्चाताप गरेर उहाँलाई उद्धारकर्ताको रूपमा ग्रहण गरेका छैनन्। चाहे कति भला असल धार्मिक व्यक्ति नै किन नहुन्, चाहे नियमित रूपले आराधना सेवामा जाने, सन्देश सुन्ने, दान भेटी दिने र चर्चका क्रियाकलापमा भाग लिने वा बप्तिस्मा लिने व्यक्ति नै किन नहुन्, त्यो परमेश्वरको दृष्टिमा अझै निन्दित पापी हो र अनन्त नरकीय दण्डको योग्य छ। उहाँले एक समान रूपमा बिना पक्षवाद इन्साफ गर्नुहुन्छ। बाह्र पदमा भनिएको छ, सबै जसले व्यवस्था बिना पाप गरेका छन् तिनीहरू व्यवस्था बिना नै नष्ट पनि हुनेछन्, र व्यवस्था मुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ। मित्र, यो अर्को महान व्यवस्था वा सिद्धान्त हो जुनद्वारा परमेश्वर इन्साफ गर्नुहुनेछ। यो कुराको ध्यान दिउँ कि यो अर्को पदमा कसरी व्यक्त गरिएको छ। तेह्र पदमा भनिएको छ, किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्। मित्र, हामी सुन्ने गर्छौं कि दुर्गम क्षेत्रमा रहने अन्य जातिहरू गुमेका छन्, निन्दित भएका छन्, किनभने तिनीहरूले ख्रिष्टको बारेमा कहिले पनि सुनेका छैनन् र उहाँलाई ग्रहण गरेका छैनन्। मेरो मित्र, तिनीहरू यस प्रकार गुमेका, निन्दित भएका छन् किनभने तिनीहरू पापीहरू हुन्। त्यो मानिसको स्थिति हो। मानिसहरू तिनीहरूले पाएका वा तिनीहरूसँग भएको सत्यताको जानकारीको प्रकाशद्वारा उद्धार पाएका छैनन्। तिनीहरू तिनीहरूसँग भएका सत्यताको जानकारीको प्रकाशद्वारा इन्साफ गरिनेछन्। तेह्र पदमा भनिएको छ, किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्थाका पालन गर्नेहरू धर्मी ठहरिनेछन्। धेरै मानिसहरू सोच्दछन्, किनभने यदि तिनीहरूले डाँडाको उपदेशको पालन गरे तिनीहरू उद्धार पाउनेछन्। यसपछि हामी अर्को सिद्धान्त वा व्यवस्थाको देख्छौ। पन्ध्र पदमा भनिएको छ, व्यवस्थाको चाहेका कुराहरू आफ्ना हृदयमा लेखेका तिनीहरू देखाउँछन् र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोहोर्याउँछन् र कहिले समर्थन गर्छन्। परमेश्वरले अन्य जातिहरूलाई उसको आफ्नो अन्तस्करण वा विवेकद्वारा इन्साफ गर्न सक्नुहुन्छ र इन्साफ गर्नुहुनेछ। कोही कोही मानिसहरू सोच्दछन् कि अन्य जातिहरूसँग परमेश्वरको सत्यताको जानकारीको प्रकाश नभएकोले गर्दा तिनीहरू परमेश्वरको इन्साफबाट उम्कनेछन्। तर वास्तविकता यो हो कि तिनीहरू आफूले पाएका वा आफूसँग भएको सत्यताको बोधको प्रकाश अनुसारको जीवनयापन गरिरहेका छैनन्। परमेश्वरले तिनीहरूलाई त्यो आधारमा इन्साफ गर्नुहुनेछ। सोह्र पदमा भनिएको छ, त्यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचार अनुसार येशु ख्रिष्टद्वारा मानिसहरूका गुप्त कुराहरूको इन्साफ गर्नुहुनेछ। परमेश्वरले अन्य जातिहरूलाई उसको आफ्नो अन्तस्करण वा विवेकद्वारा इन्साफ गर्न सक्नुहुन्छ र इन्साफ गर्नुहुनेछ। कोही कोही मानिसहरू सोच्दछन् कि अन्य जातिहरूसँग परमेश्वरको सत्यताको जानकारीको प्रकाश नभएकोले गर्दा तिनीहरू परमेश्वरको इन्साफबाट उम्कनेछन्। तर वास्तविकता यो हो कि तिनीहरू आफूले पाएका वा आफूसँग भएको सत्यताको बोधको प्रकाश अनुसारको जीवन यापन गरिरहेका छैनन्। परमेश्वरले तिनीहरूलाई यो आधारमा इन्साफ गर्नुहुनेछ। सोह्र पदमा भनेको छ, त्यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचार अनुसार येशु ख्रिष्टद्वारा मानिसहरूका गुप्त कुराको इन्साफ गर्नुहुनेछ। आज हामी धेरैसँग गलत विचार धारणा छ कि हामी असल भएकोले गर्दा हामी उद्धार पाउनेछौ, मुक्ति पाउनेछौ। मित्र, परमेश्वर असल काम गर्ने, भलाई गर्ने, धर्म कर्म गर्ने तर ख्रिष्ट बेगर जिउनेहरूलाई इन्साफ गर्नुहुनेछ। उहाँले तिनीहरूलाई येशु ख्रिष्टले भन्नुभएको यो कुराको आधारमा इन्साफ गर्नुहुनेछ। यदि कुनै पुरूषले कुनै स्त्रीमाथि नराम्रो विचारले हेरे त्यो व्यभिचारको दोषी हो। यो मानव हृदयको रहस्यको एक मात्र उदाहरण हो। त्यहाँ थुप्रै फोहोर विचारहरू मानव हृदयमा छन्। एक न एक क्षेत्रमा हामी व्यवस्थाको उल्लंघन गरिरहेका हुन्छौं। त्यसकारण यसले हामी सबैलाई येशु कहाँ भागी आउनलाई कर वा बाध्य लगाउनु पर्छ ताकि उहाँले हामीलाई उद्धार गर्न सकुन्। परमेश्वरले ख्रिष्टविहीन धार्मिक मानिसहरूलाई इन्साफ गर्नुहुनेछ, विशेष गरेर यहुदीहरूलाई, किनभने तिनीहरूसँग परमेश्वरले दिनुभएको धर्म थियो। र सत्र र अठार पदमा भनिएको छ, तर यदि तिमी यहुदी हौ भने व्यवस्थामा भर परेर परमेश्वरसँगको सम्बन्धमा घमण्ड गर्दछौ र उहाँको इच्छा जान्दछौ र व्यवस्थाबाट सिकाइएका उक्तम कुराहरू मंजूर गर्दछौ अमित्र। धर्म यो मानिस पावलको निम्ति अब कति पनि सहारा थिएन। यसले तिनलाई घमण्डी र आत्मनिर्भर बनायो। सत्यताको ज्ञानको ज्योतिले थप उत्तरदायित्वको सृजना गर्यो, जुनले महान निन्दा ल्यायो, दोष ल्यायो। यहुदीसँग अन्य जातिहरूमाथि 10 फाइदा थिए, वा अन्य जातिहरूभन्दा 10 धेरै फाइदाहरू थिए जुन यी पदहरूमा उल्लेख गरिएका छन्। पहिला 5 तिनको स्वयंको बारेमा भन्दछ कि तिनी को थिए। पहिलो, यहुदी नाम बोक्दछ। दोस्रो, व्यवस्थामा भर पर्दछ। तेस्रो, परमेश्वरमा घमण्ड गर्दछ। चौथो, परमेश्वरको इच्छा जान्दछ। पाँचौं, व्यवस्थाबाट सिकिकन असल असल कुराहरूको पुष्टि गर्दछ। अनि 19 र 20 पदमा हामी देख्दछौ, र यदि तिमीलाई यो निश्चय छ कि तिमी अन्धाको अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, मूर्खहरूलाई सुधार्छौ, अपरिपक्वहरूलाई शिक्षा दिन्छौ, किनभने व्यवस्थामा नै सम्पूर्ण बुद्धि र सत्यता प्राप्त गरेका छौ। मित्र, यहाँ हामी देख्छौ आखिरी यहुदीहरूको व्यक्तिगत 5 फाइदाहरू वा मौकाहरू। तिनले के गरे सो आधारमा थियो। पहिलो, अन्धहरूको अगुवा। दोस्रो, अन्धारोमा हुनेको ज्योति। तेस्रो, मूर्खहरूलाई सपार्ने। चौथो, दुधे बालकको गुरू। पाँचौं, व्यवस्थामा ज्ञान र सत्यको रूप पाउने। अहिले पाउलको प्रश्न छ, 21 र 22 पदमा पाउलले यी 3 आम पापहरूको उल्लेख गर्दछन्। पहिलो, अनैतिकता, अरूहरूको विरूद्ध पाप। दोस्रो, इन्द्रिय सुख, आफ्नै स्वयंको विरूद्ध पाप। र तेस्रो, प्रतिमा पूजा, परमेश्वरको विरूद्ध पाप। अहिले यी 3 किसिमको पापहरूसँग व्यवहार गरिसकेपछि पाउल केही अत्याधिक महत्वपूर्ण कुरासँग व्यवहार गर्दछन्। 25 पदमा भनिएको छ, व्यवस्था पालन गर्दछौ भने त खतनाबाट साँच्चै लाभ हुन्छ, तर व्यवस्था उल्लंघन गर्दछौ भने त तिम्रो खतना बेखतना हुन्छ। खतना मसैक व्यवस्थाको एक बेड वा चिनो थियो, अनि बस त्यो त्यही थियो। धार्मिक कृत्य वा संस्कार स्वयंमा कुनै सद्गुण थिएन। त्यो खतनाको बेज वा चिनोले संकेत गर्दथ्यो कि त्यस मानिसले मसक व्यवस्थामा विश्वास गर्यो। अहिले तिनीहरू व्यवस्थाको उल्लंघन गरेकोले गर्दा खतनालाई बदनाममा ल्यायो। त्यो पवित्र हुनुपर्नेमा अशुद्ध बन्यो। यो विचारलाई हाम्रा मण्डली संस्कार धार्मिक कृत्यहरूसँग लागू गर्न सकिन्छ। पानीको बप्तिस्मा मण्डलीको सही धार्मिक कृत्य हो, यदि यो हृदयमा परमेश्वरको कामको बाहिरी अभिव्यक्त भए। तर यो खेल ठट्टा जस्तो मात्र हुनेछ यदि बप्तिस्मा लिने व्यक्तिले उद्धारको कुनै गवाही दिँदैन भने, अनि यो मण्डलीको समस्याको बारेमा भन्न सकिन्छ। केही चर्चहरूको सदस्यहरूले मेम्बरहरूले सदस्यलाई खिसी वा उपहास बनाउँछन् अर्कालाई। पाउलको यो निरन्तर कथनलाई सुन्नुहोस्। 26 पदमा भनिएको छ, यदि शरीरमा बेखतना भएकोले व्यवस्थाका धार्मिक विधान पालन गर्दछ भने के त्यसको बेखतना खतना नै गनिने छैन र? यसलाई अर्को शब्दमा भनौं, यदि मेरो पत्नीले विवाहको औठी हराए, यसको मतलब यो होइन कि तिनी अविवाहित बन्छिन्। विवाह औठी भन्दा ठूलो कुरो हो, यद्यपि औठी विवाहको चिन्ह भए तापनि। 27 पदमा भनिएको छ, तब शरीरमा खतना नभएर पनि व्यवस्था चाहिँ पालन गर्नेहरूले लिखित व्यवस्था भएको र खतना पनि भएका तिमीहरूका व्यवस्था उल्लंघन गर्नेहरूलाई दोषी ठहराउनेछन्। फेरि विवाहको औठीलाई नै नमूना ल्याउ। विवाहको औठी लगाउने कुराले केही पवित्र कुराको बताउँदछ, तर त्यसप्रति त्यसको उपस्थितिमा अविश्वासयोग्य वा बेइमानदार हुने कामले त्यस औठीलाई अपमान बनाउँदछ। एकपल्टको कुरो हो, मैले एक चर्चको सदस्यलाई होटेलमा अर्काको पत्नीसँग बसेर गफ गरिरहेको देखे। मलाई कुन कुराले धेरै प्रभाव पार्यो भने, उसको हात टेबलको छेउमा परेको थियो र तिनको औंलामा लगाएको विभागको औठीमा सिधै लाइटको प्रकाश पर्यो र त्यो चम्किरहेको थियो। मैले सोचे, ओ कस्तो ठट्टा, कस्तो उपहास। जब त्यस मानिसले मलाई देख्यो, तब तिनी निश्चय नै छक्कै परे। देख्नुभयो, यो विभागको औठी अर्थविहीन भयो। त्यसपछि पाउल खास बिन्दु पोइन्ट विषयमा बनाउन गइरहेका छन्। खतना केही कुराको निम्ति उभिनु पर्दछ। 29 पदमा भनिएको छ, यहुदी त्यो हो जो भित्री रूपले यहुदी हो, र साँचो खतना चाहिँ हृदयको कुरो हो, यो आत्मिक कुरो हो, लिखित व्यवस्थाको कुरो होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ। मसैक व्यवस्थाले पहिले भनिसकेको थियो खतना हृदयको थियो। मूसाको कुरालाई सुन्नुहोस्। व्यवस्था 10:16 भन्छ, यसकारण अब आफ्नो हृदयको खतना गर, अबदेखि उसो हटिन हो। अनि मित्र, त्यो कुरा चाहिँ महत्वपूर्ण हो। प्रभु आजको यो वचन अध्ययनद्वारा हामी हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
देखे मैले त्यो खसेको सैतान, महिमा प्रभुको, महिमा येशूलाई। देखे मैले त्यो खसेको सैतान, महिमा प्रभुको, आमेन। जब म दायाँतिर हेर्छु सैतान हारेको देख्छु, जब म बायाँतिर हेर्छु सैतान हारेको देख्छु, जब म अघि हेर्छु सैतान हारेको देख्छु, जब म पछि हेर्छु सैतान हारेको देख्छु। हालेलुया 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 Hallelujah, 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 hallelujah. Dekhe maile hamro bijay Yesulai, mahima prabhuko, mahima Yesulai. देखे मैले हाम्रो विजय येशूलाई, महिमा प्रभुको, आमेन। जब म दायाँतिर हेर्छु विजय येशूलाई देख्छु, जब म बायाँतिर हेर्छु विजय येशूलाई देख्छु, जब म अघि हेर्छु विजय येशूलाई देख्छु, जब म पछि हेर्छु विजय येशूलाई देख्छु। हालेलुया 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 Hallelujah 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 Hallelujah
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।